وراوته التي هو في بيتها عن نفسه وغلقت الأبواب وقالت هيت لك. قال معاذ الله، إنه ربي أحسن مثواي، إنه لا يفلح الظالمون. اور یوسف علیہ السلام جس عورت کے گھر میں تھے، اس عورت نے اپنا مطلب ان سے حاصل کرنے کے لیے ان کو پھسلایا اور دروازے بند کر دیے اور کہا آ جاؤ، تم سے یہی کہتی ہوں. یوسف نے کہا میں اللہ کی پناہ چاہتا ہوں، یعنی اس بری حرکت سے، بلا شبہ وہ میرا آقا ہے، اس نے مجھے اچھی طرح رکھا، اور حقیقت یہ ہے کہ ظالم لوگ فلاح یافتہ نہیں ہوتے. اب یہاں یوسف علیہ السلام کی آزمائش ہے، جذبات کی آزمائش. مختلف انبیاء کرام کی آزمائش مختلف طرح سے ہوئی، یوسف علیہ السلام کا امتحان بالکل انوکھا امتحان تھا. کوئی اپنے جذبات پر کتنا قابو پاتا ہے، برائی کی دعوت پہ اپنے آپ کو پیچھے رکھنا، یہ اسی کے لیے آسان ہوتا ہے جس کو اللہ تعالیٰ نے حکم اور علم دے دیا ہو اور جس کے دل کو اللہ نے باندھ لیا ہو. عزیز مصر کی بیوی حضرت یوسف علیہ السلام کے حسن کی تاب نہ لا سکی اور ایک دن موقع دیکھ کر برائی کی دعوت دی. لفظ استعمال ہوا راوتہ التی، راوتہ میں جو تا ہے یہ تانیث کی ہے، مؤنث کی ہے. اصل لفظ رود ہے، را واو دال، رود. رود کہتے ہیں کسی چیز کی تلاش میں گھومنا، آنا جانا. اسی سے لفظ رائد ہوتا ہے، قافلے یا لشکر سے پہلے پانی اور گھاس کی تلاش میں جانے والا دستہ. جیسے یہ بھی پیچھے ہم نے پڑھا تھا نا، جو پانی کے لیے پہلے سے گئے ہوئے تھے، جنہوں نے یوسف علیہ السلام کو پکڑا تھا، تو یہی ان کو رائد کہتے ہیں، یعنی لوگوں سے پہلے یہ جاتے ہیں. اسی طرح بعض کہتے ہیں کہ آہستگی کے ساتھ کسی چیز کے طلب کرنے کو رود کہتے ہیں. اسی سے لفظ رویید ہے، کچھ ڈھیل دو. قرآن پاک میں آتا ہے نا، سورۃ طارق کی آخری آتے ہیں، فمہل الکافرین امہلہم رویدا. یہ جو لفظ رویدا ہے نا، وہ بھی اسی سے، یعنی کچھ ڈھیل دو. اسی سے لفظ ارادہ بھی ہے. ہم جب کسی چیز کا ارادہ کرتے ہیں تو کیا ہوتا ہے، بار بار خیال آتا ہے نا، گھومتے پھرتے ہیں اس کے ارد گرد. کچھ کرنا ہو تو پہلے سے ہی سارا وقت ہمارا دل اس کی طرف لگ جاتا ہے. تو لہٰذا راوتہ التی، ارادہ کیا یعنی کسی چیز کے لیے ارد گرد گئی، عورت کی طرف اشارہ ہے، اس لیے راوت ہے. راودا یا یراود مرادوتن ہوتا ہے. اسی طرح راودا کہتے ہیں کسی دوسرے کو اپنے ہم خیال بنانا، کسی دوسرے کو اپنا ہم خیال بنانا جبکہ پہلے موافقت نہ ہو، یعنی ذہن سازی کرنے کے معنوں میں، مائنڈ سیٹنگ کرنے کے معنوں میں. اس کا استعمال بدی اور برائی کی ترغیب دینے کے لیے آتا ہے، برائی کے لیے کسی کو پھسلانا، دل میں کسی کا خیال آنا، چاہنے کے معنوں میں. تو یہاں اب دیکھیے آزمائش شروع ہوئی، فتنے شروع ہونے لگے، محسن بننے کے ساتھ ساتھ فتنے. اللہ اکبر. بچے تو نہیں تھے، بڑی عمر تھی، جوان تھے، اور حسن آزمائش بن گیا. عورت بڑی عمر کی ہوگی نا، لیکن گناہ کی دعوت دینے لگی، رغبت دلانے لگی، اپنا ہم خیال بنانے لگی، ٹیمپٹیشن کا شکار ہوئی اور آپ کو کرنے لگی، باتوں سے پھسلانے لگی، کہنے لگی ہئی تلک، آؤ ادھر میری طرف آؤ. ہئی تک لفظ بھی یہی ہے کہ بلانا، دعوت دینا، امر ہے یہ، یعنی فعل امر ہے یہ، حکم دیا. عورت تھی آخر، آقا کی بیوی تھی، کچھ بھی کہہ سکتی تھی، بہانے سے اس نے کوئی بات کی. اور ساتھ ہی کیا کیا کہ آؤ، اور پیچھے گزر گئے نا، ایک تھوڑی سی بات چھٹ گئی کہ راوت ہلتی ہوا فی بیتہا، وہ عورت جس کے گھر میں یہ تھے وہ ان کو پھسلا رہی تھی، ان نفس ہی، اس کے نفس ہی کی ضمیر یوسف کی طرف ہے، یعنی یوسف کے نفس سے اس کو بہکا رہی تھی. ہاں ہوتا تو پھر عورت کے لیے آتا. وغلقت الابواب، اور دروازے بند کر دیے. غلق یغلق تغلیق، باب تفعیل سے ہے، علم یعلم تعلیم کی طرح، اس کے دو معنی ہوتے ہیں، تھوڑا تھوڑا، آہستہ آہستہ، اور دوسرا معنی ہوتا ہے پکا اور مضبوط ہونا۔ اب دیکھیں جو چیز تھوڑی تھوڑی ملتی ہے نا وہ مضبوط ہوتی ہے، علم بھی تھوڑا تھوڑا آتا ہے نا تو بلینڈ ہوتا ہے، پھر حکمت آتی ہے، لیکن اس کے لیے صبر چاہیے۔ ایک دم انڈیل دیں تو علم نہیں آتا، جیسے دورہ قرآن میں آپ ایک دم علم انڈیلتے ہیں نا، اس سے موٹیویشن بہت آ جاتا ہے، الحمدللہ جوش بھی آتا ہے، لیکن پکا علم جو ہوتا ہے نا وہ انسان کو کب آتا ہے؟ جب وہ تھوڑا تھوڑا کر کے علم حاصل کرتا ہے۔ اور روایتوں میں آتا ہے کہ 7 دروازے تھے، تغلیق، خوب مضبوط کرنا، یا بکثرت دروازے بند کر دیے۔ اور باب تفعیل جو ہوتا ہے یہ کثرت کے لیے بھی ہوتا ہے اور مبالغے کے لیے بھی۔ اور حی تلق کہا اس نے، کہتے ہیں کہ یہ محاورہ تھا، اس کی مختلف تفاسیر کی گئیں ہماری زبان میں، ایسے نہیں جیسے ہماری طرف بھی کچھ نہ کچھ ایسے لفظ ہوتے ہیں جو بولے جاتے ہیں۔ تو ابن مسعود رضی اللہ عنہ کہتے ہیں کہ اللہ کے نبی نے حی تلق کا ہی پڑھایا تھا۔ اسی طرح ایک تفسیر میں آتا ہے کہ یہ محاورہ تھا جو حجاز میں استعمال ہوتا تھا۔ اسی طرح ابو عبیدہ کہتے ہیں اس کا معنی ہے آ، یعنی کم کے معنوں میں۔ اکرمہ کہتے ہیں کہ یہ حورانی محاورہ ہے آ کے معنوں میں۔ مجاہد کہتے ہیں کہ یہ لفظ کسی چیز کی ترغیب دینے کے لیے بولا جاتا ہے، گویا کہ یہ اسم بمانی فعل ہے، دیکھنے میں اسم لگتا ہے لیکن ہے فعل، اور آئینہ کی طرح مبنی بر فتح ہے، اس کا نہ تثنیہ ہوتا ہے اور نہ جمع ہوتی ہے۔ اسی طرح ڈکشنری میں حیتا، حیتی اور حیتو تینوں حرکات کے ساتھ آتا ہے، معنی سب کا ہوتا ہے آ۔ قال معاذ اللہ، کہا اللہ کی پناہ چاہتا ہوں، عین بوزال سے، اس عورت کی شیطانی دعوت سے بچنے کے لیے اللہ کی پناہ، کیونکہ اللہ ہی کی پناہ ہے جو انسان کو اس طرح کے فتنوں سے بچا سکتی ہے۔ کہا کہ میں اللہ کی پناہ میں آتا ہوں۔ کون سا اللہ؟ انہو ربی، بے شک وہ میرا آقا ہے، میرا رب ہے۔ اس ربی لفظ کے پھر دو ترجمے کیے گئے، مالک کو بھی رب کہتے ہیں عربی میں، تو مراد عزیز مصر ہے، یعنی میں نمک حرامی نہ کروں، جس کے گھر میں رہا آپ نے مجھے پالا پوسا، اب میں کہ اس کی بیوی کے ساتھ ہی غلط معاملہ کروں۔ اس رنگ میں بھی دیکھیے تو اس میں ایک میسج ملتا ہے کہ انسان جس کا نمک کھائے اس کی نمک حرامی نہ کرے۔ عموماً انسان جن سے فائدہ اٹھاتے ہیں پھر انہی کو نقصان دینے لگتے ہیں۔ آج کے دور کا کلچر دیکھیے، ماں باپ کے ساتھ، والدین اور رشتہ داروں کے ساتھ، استادوں کے ساتھ، اداروں کے ساتھ، کیا واقعی کہیں خیانت تو نہیں سکھائی جاتی؟ اسی طرح دوسرا معنی اس کا کیا ہے؟ اللہ کے لیے، رب اصل معنوں میں ہے، رب کے معنوں میں کہ میں اللہ کی نافرمانی کروں، جس نے مجھے کنویں سے نکالا، اتنا اچھا ٹھکانہ دیا، یہ ہے اصل شکر گزاری۔ ہمارا حال کیا کہ جتنی بڑی نعمتیں ملتی ہیں، جتنی خوشی بڑی ملتی ہے، اتنے غلط کام کرتے ہیں، جبکہ یوسف علیہ السلام اس بات کی شرم کر رہے ہیں کہ جس اللہ نے مجھے اتنا کچھ دیا کیا اب میں اس کی نافرمانی کروں۔ انہو ربی احسن مثواش، اور ہمیں بیس میں رہنے والوں کو تو یہ یاد کر لینا چاہیے، اتنی نعمتیں اللہ کی، ذرا نافرمانیوں کو دل چاہے تو فوراً اپنے آپ کو کہیں انہو ربی احسن مثواش، میرا رب مجھے اتنا کچھ دے، اتنی نعمتیں دے اور میں اس کی نافرمانیاں کروں، کتنی کمزور ہوں میں، ایسی ہوں میں۔ انہ لا یفلح الظالمون، بے شک وہ ظالم کبھی فلاح نہیں پاتے، بھلائی کا بدلہ برائی سے دینے والے کو یہاں ظالم کہا گیا۔ اسی طرح ظالمون سے یہاں مراد زنا کرنے والے بھی ہیں، کیونکہ زنا کرنے والا بھی اپنے اوپر ظلم کرتا ہے اور اپنے آپ کو بہکاتا ہے، اور اس شخص پر بھی ظلم کرتے ہیں جس کی بیوی سے زنا کیا جائے۔ اس کی تفسیر میں امام سدی اور ابن اسحاق کہتے ہیں کہ عزیز کی بیوی نے یوسف کو جب پھسلانا چاہا تو اس کی تدبیر یہ کی کہ یوسف کے حسن کی تعریف شروع کر دی، کہنے لگی یوسف تمہارے بال کتنے حسین ہیں، آپ نے جواب دیا مرنے کے بعد سب سے پہلے میرے بدن سے منتشر ہوں گے۔ زلیحہ نے آپ کی آنکھوں کی تعریف کی تو فرمایا چہرے پر بہہ کر یہ سب سے پہلے آئیں گی، چہرے کی تعریف سن کر فرمایا اس کو تو مٹی کھا جائے گی۔ बस रिवायत में आता है कि उस अजीज़ मिस्र की बीवी ने कहा, रेशमी बिस्तर बिछा हुआ है, उठो और मेरा मकसद पूरा करो। आपने फरमाया, अगर मैं ऐसा करूँगा तो जन्नत के अंदर मेरा कोई हिस्सा नहीं रहेगा। अलगरज जितना वो आपको रग़बत दिलाती गई, आप उतना ही उससे पीछे हटते गए। अल्लाह अकबर। अल्लाह ताला जिसके दिल के अंदर ये ख्याल डाल दे वही बचेगा, वरना हर एक तो नहीं बच सकता। किस तरीके से अल्लाह ताला ने उसका मामला किया, अब अगली आयतों को पढ़ के फिर इस पे थोड़ी सी मज़ीद बात करेंगे। वलकद हम्मत बिही व हम्म बिहा, और औरत ने तो बिला शुबा यूसुफ़ को मकसद बना ही लिया था, और यूसुफ भी उसका इरादा कर ही चुके होते। कब बचा कैसे लिया अल्लाह ताला ने, कज़ालिक लिनसरिफ अन्हु सू अवल फहशा, ऐसा ही हमने किया इसलिए कि यूसुफ से छोटे गुनाह को फेर दें। इन्नहु मिन इबादिनल मुखलसीन, बेशक वो हमारे मुखलिस बंदों में से था, चुने गए बंदों में से था। यानी यूसुफ अलैहिस्सलाम भी उसका इरादा कर लेते, लौलान रा बुरहान रब्बी ही, अगर वो अपने रब की दलील न देख लेते, बुरहान न देख लेते जो अल्लाह ताला ने उनको दिखाई। इस आयत की फिर बहुत सारी तफसीर की गई कि उस औरत ने यूसुफ अलैहिस्सलाम का इरादा किया ये तो साफ दिख ही रहा था, और जो चीज़ नेमत होती है ना उसी में आजमाइश होती है। यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने हुसन दिया था, वही हुसन उनकी आजमाइश बन गया। आज भी बहुत सारी खवातीन हुसन की मतलाशी होती हैं, लेकिन कभी किसी को हुसन मिल चुका है तो वो तो आजमाइश में आ ही चुका है। जब इंसान ज़्यादा हसीन होता है ना, उस वक़्त अपने आप को छुपाना और अपने आप को ज़रा नपा तुला रखना ज़्यादा मुश्किल होता है। एक जो है वाजबी सा, उसके लिए तो वो इतना मुश्किल नहीं होता, लेकिन बाज़ ज़ालिम तो ये भी कहते हैं कि अल्लाह ने हुसन दिया है तो फिर दिखाओ भी। अल्लाह के दिए हुए हुसन को दिखाते हैं, तो ऐसों को तो यही कहा जा सकता है कि जिस अल्लाह ने हुसन दिया उसी ने बताया कि कहाँ दिखाओ और कहाँ ना दिखाओ। एक हकीकत है ये बात कि जो जितनी बड़ी नेमत होती है उतनी ही बड़ी इंसान के लिए वो आजमाइश बन जाती है। अब यहाँ लफ्ज़ हम पे थोड़ी सी बात करेंगे कि यूसुफ़ अलैहिस्सलाम के दिल में उस औरत का जो ख्याल आना था वो किस दर्जे का था, और क्या वाकई यूसुफ़ अलैहिस्सलाम भी उसकी तरफ आना चाहते थे। तो पहली बात तो ये है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब कोई बंदा नेकी का इरादा करे तो अल्लाह ताला फरमाते हैं कि इसको लिख लो, और जब इस नेकी को कर गुज़रे तो इस जैसी 10 नेकियाँ और लिख लो, और अगर कोई बुराई का इरादा करे और फिर इसे ना करे तो उसके लिए नेकी लिखो क्योंकि उसने मेरी वजह से इस बुराई को छोड़ा है, और अगर बुराई को कर ही गुज़रे तो इसके बराबर इसको लिख दो। सही बुखारी और मुस्लिम में मुख्तलिफ अल्फाज के साथ ये बात मौजूद है। अब ये हम कौन सा था, एक तफसीर इसकी है कि यूसुफ ने इसको कत्ल का इरादा किया था, ये तो नहीं लिखा ना हम भी हाथ से क्या मुराद है, किस चीज़ का इरादा। तो एक राय यह है कि यूसुफ ने उसको मारने का कोशिश की, एक राय यह कि उसको बीवी बनाने की तमन्ना की थी, तीसरी तफसीर क्या है कि अगर आप कसद करते लेकिन अगर दलील ना देखते तब, चूँकि दलील देख ली तो कसद नहीं किया। अब वो दलील क्या थी इसके बारे में फिर मुख्तलिफ बातें हैं, जिसमें से मैं तो इसी बात को मानती हूँ कि वमन युमिन बिल्लाहि यहदी कल्बा, जो अल्लाह पर ईमान लाता है अल्लाह उसके दिल को हिदायत देने लगता है, वो बुराई को खुद ही समझने लगता है। वमन यत्तकिल्लाह यजल लहू फुरकाना, फुरकान दे देता है। अंदर ईमान का होना, ईमान जो है ना वो चौकीदार की तरह होता है, गार्डमैन। जितना आपके अंदर ईमान होगा ना उतना हराम को देख के आपकी रग समझ जाएगी कि ये गलत है। ईमान की कमी होती है तो आप बड़ी बड़ी वाज़ह हकीकतों को भी नहीं समझना चाहते, समझ ही नहीं पाते, जबकि अंदर ईमान होता है तो इंसान फिर कभी ये तावीलात के दरवाज़े नहीं खोलता। फलां कहता है, फलां ये करता है, फलां खाता है, फलां पहनता है, फलां बोलता है, वो अपने अंदर के चौकीदार से पूछता है। यूसुफ़ अलैहिस्सलाम ने शुरू में बचपन में जो बात वक्त अपने बाप के साथ गुजारा था उसी तरबियत का ये असर था कि अल्लाह ताला ने यूसुफ़ अलैहिस्सलाम को उस औरत के गलत इरादे की तरफ नहीं आने दिया। बाज़ रवायतों में लोग कहते हैं कि हज़रत यूसुफ़ अलैहिस्सलाम के सामने अपनी बाप की तस्वीर आ गई, कोई कहता है कि उन्होंने आयत लिखी हुई देख ली कि ला तक़रबु ज़िना इन्नहु काना फ़ाहिशतन व मक़तन व सा सबीला, हालांकि ये कुरान की आयतें हैं। बाज़ और भी बहुत सारी रिवायतें पेश करते हैं, लेकिन आप देखिए कि जिसका अल्लाह से ताल्लुक़ गहरा हो जाता है ना, फिर उसको तो ये आयतें वैसे ही लिखी हुई दिखती हैं, उसको इन चीज़ों को इधर उधर नहीं जाके देखना पड़ता। हकीकत यह है कि जब बंदे को कुरान समझ में आने लगता है, तो कुरान की वो आयतें जो उसके हालात से मुवाफ़क़त रखती हैं, वो खुद बहुत उसकी निगाहों में आने लगती हैं, और अल्लाह ताला ऐसे ही लोगों को बचा लेता है। और ये इस्मत अंबिया भी होती है, अल्लाह के नबी सल्लम को कई मकामात पे अल्लाह ताला ने उन बुराइयों से बचाया जिसका शिकार अरब वाले थे। कि बाज़ दफ़ा एक मौके पे आपने इस ख्वाहिश का इजहार भी किया कि चलो आज मैं भी देखूं, ये शादियों की महफिलों में नाच गाने में क्या महफिलें सजाते हैं, लेकिन ऐन वक्त पे अल्लाह ताला ने आपको सुला दिया, तो अल्लाह ताला बचा लेता है। आज भी देखिए कुछ लोग दीन से बहुत ज़्यादा नहीं भी जुड़े होते ना, लेकिन फितरी तौर पे उनका मिलान नहीं होता इन गलत चीज़ों पे। तो कुछ ऐसी ही चीज़ अल्लाह ताला ने यूसुफ़ अलैहिस्सलाम को भी सुझा दी होगी, और इस तरह उस बुराई से बच गए। और यहाँ वो रिवायतें सारी याद कीजिए कि जो जिना से बचने की और 7 लोगों के अर्श के साए के नीचे होने की दलील है, कि जिसमें से एक शख्स वो होगा जिसको किसी आला मुकाम वाली औरत ने बुराई की दावत दी, लेकिन उसने अल्लाह के खौफ से उसको झुठला दिया, और यूसुफ अलैहिस्सलाम उन्हीं में से होंगे। यह उन तमाम औरतों के लिए भी एक सबक है जो अपने बच्चों की बेदीनी या गलत तरफ जाने की वजह माहौल को गर्दानती हैं, कि क्या करें फिर माहौल ऐसा है, फिर यहाँ रह के ये तो होगा ये वो तो होगा। अब देखिए कि यूसुफ तो अकेले थे, उनको तो कोई देखने वाला भी नहीं था, ना पास माँ थी ना बाप था। अमूमन परदेस में जाके लोग अपने आप को मादर पिदर आज़ाद समझते हैं, और उनको लगता है अब जो सब कर रहे हैं तुम भी वही करो। नहीं, अगर आपने बच्चों की रगों के अंदर इस चीज़ को डाल दिया या उनकी जड़ों में ईमान को डाल दिया, बचपन की तालीमात सारी ज़िंदगी साथ रहती हैं। जिस माँ ने बच्चे के दिल में शुरू से बुराई से और बदकारी से नफ़रत डाली होगी, ऐसे बच्चे फिर बड़े होकर कहीं भी पहुँच जाएँ, ठीक है मुश्किल तो होगा, मैं मानती हूँ कि छोटा पानी का घड़ा होता है तो डूबने के ख़तरे कम होते हैं, जब बड़ा घड़ा होता है तो उसमें ख़तरे ज़्यादा हो जाते हैं, लेकिन इसके बावजूद भी बचपन की तालीमात जो हैं वो फ़ायदा ज़रूर देती हैं, चाहे कोई इस चीज़ को माने के ना माने। काम करना क्या है, बच्चों के अंदर तकवा को बढ़ाना है। आज की माँ क्यों परेशान है और आज की बीवी क्यों परेशान है कि चारों तरफ गंदगी और औरतें खुद गुनाह की दावत देती हैं। देखिए वो दौर तो ऐसा गंदा दौर लग रहा है कि जहाँ एक औरत नहीं सारी औरतें बुराई की दावत देती थी। आप इस कल्चर को भी देखेंगे कि जिसको आज के दौर में मॉडर्न कल्चर कहते हैं, वो कल्चर कितना पुराना है कि शौहर भी बीवी के गलत काम पे कोई बहुत गुस्सा करता हुआ नहीं दिखेगा, और बाकी औरतों ने भी इस चीज़ की तरफ अपने आप को मायल कर दिया। तो लिहाजा अल्लाह ताला ने यूसुफ को बुरहान दिखाई, यही बुरहान आज भी हर औरत और हर मर्द को दिख सकती है जब उसका अल्लाह के कलाम के साथ ताल्लुक़ जुड़ जाता है। फिर वो इंशाअल्लाह ताला किसी दूसरे से नहीं डरेगा, अल्लाह ताला से डरेगा। माज़ अल्लाह, अल्लाह की पनाह। आप देखिए कि फरिश्तों के अंदर गुनाह का मेलान नहीं है, इंसान के अंदर मेलान है, फिर भी जो रुकता है अल्लाह ताला इसीलिए फरिश्तों से इंसान का दर्जा जो है वो ज़्यादा बढ़ा देता है। और फरमाए कि इन्नहु मिन इबादिनल मुखलसीन, वो हमारे मुखलस बंदों में से था। अल्लाह ने ये क्यों कहा, चुने हुए थे ना, अगर इरादा ही ना होता। बाज़ लोगों ने इस हम्मा पे एक और बात भी की कि इरादा दो किस्म का होता है, एक होता है मुहकम इरादा, अज़म रासिख गैर मुतसलसल इरादा, दिल पसंदी। अजीज़ मिस्र की बीवी का इरादा जो था वो इस तरह का था, और इस इरादे पे पकड़ होती है। एक दूसरा होता है आर्जी इरादा, वक्ती, दिल में ख्याल का आ जाना, गैर इरादी तसव्वुर बन जाना, ये यूसुफ का था, इस पे अल्लाह की तरफ से पकड़ नहीं, ये वही इरादा है जो खुद बखुद आने लगता है। सूरत बकरा की आखिरी आयतों में हम इस पे बात कर चुके, वो इरादा जिसको सोच के बांधा जाए या जिस पे अमल किया जाए उस पे पकड़ होगी, और जो इरादा बस दिल में आ जाए और इंसान उसको फिर आगे ना ले जाए तो उसको अल्लाह ताला बल्कि नेकी में बदल देता है। वही रिवायत ध्यान में रखिएगा, क्योंकि बुराई का इरादा आना कोई बड़ी बात नहीं, असल बात है कि उसके ऊपर अमल करना। जब कोई अमल नहीं करता तो अल्लाह ताला उस बुराई को नेकी में बदल देता है, और इस तरीके से यूसुफ़ अलैहिस्सलाम को अल्लाह ताला ने उस वक्त इस गलत चीज़ से बचा लिया। अल्लाह अकबर, कैसे अल्लाह ताला बचाता है अपने बंदों को। लौला अल्लाह अर्रा बुरहान रब्बी ही, अगर अपने रब की बुरहान ना देखते। ये जो लौला का लफ्ज़ है ये हरफ़ शर्त है, تقدیم اور تاخیر کے ساتھ کبھی آ جاتا ہے، کبھی بات پہلے کبھی پیچھے، لیکن مفہوم اس کا وہی ہے. اور یہ بھی عرب کے محاورے میں اس طرح سے لفظ آتا ہے. وہ سارے اقوال سکپ کروں گی کہ جو اس وقت برہان کے ضمن میں تفسیر میں پیش کیے جاتے ہیں. بس اصل بات یہ ہے کہ کذالک لنصرفن السوء والفحشاء، ایسا ہی ہم نے کیا اس لیے کہ یوسف سے چھوٹے بڑے گناہوں کو پھیر دیں. اللہ تعالیٰ کہتے ہیں ہم نے پھیرا، رخ پھیر دیں. سو چھوٹے گناہ کو کہتے ہیں، فخشا بڑے گناہ کو، یعنی زنا کو. انہ من عبادنا المخلصین، بے شک وہ ہمارے چنے ہوئے مخلص بندوں میں سے تھا. کس چیز کے لیے چنا تھا اللہ نے؟ نبوت کے لیے چنا تھا، ان کو پاک رہنے کے لیے چنا تھا، اپنی اطاعت اور عبادت بندگی کے لیے چنا تھا.